أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. کتاب آموزش فلسفہ میں درس نمبر 15 میں ہماری بحث جاری و ساری ہے، اور ہم اس عنوان تک پہنچے ہیں کہ یہ جو مفاہیم کلی کی ہم نے تین قسمیں پڑھی ہیں، مفاہیم ماہوی، مفاہیم فلسفی اور مفاہیم منطقی، ان کی خصوصیات کیا ہیں. مختصر سے ان کی جو ہے وہ تقریباً 4 کے قریب جو ہے وہ خصوصیات یہاں پر بیان کرتے ہیں کہ جو جن کی طرف توجہ کرنا جو ہے وہ بہت زیادہ ضروری ہے. پہلی جو خصوصیت یہاں پر بیان کرتے ہیں وہ یہ ہے کہ منطقی مفاہیم فقط مفاہیم پر اور ذہنی صورتوں کے اوپر حمل ہوتے ہیں. کہ جب ہم نے معقولات ثانیہ منطقیہ یا مفاہیم منطقی کے بارے میں بات کی تھی تو تفصیل سے اس کی طرف اشارہ ہوا ہے کہ مفاہیم منطقی ان مفاہیم کو کہتے ہیں کہ جن کا موضوع و سبجیکٹ کیا ہوتا ہے، ذہن میں ہوتا ہے فقط. یہ حکم بھی ذہن کا ہے اور حمل بھی ذہن کے اوپر ہی ہوتے ہیں. تو یہ پہلی خصوصیت یہاں پہ مفاہیم منطقی کے عنوان سے بیان کی ہے. یہاں پر دوسری یہاں یعنی یہ مفاہیم منطقی خصوصیت ہے. آپ فرماتے ہیں کہ مفاہیم ماہوی کی خصوصیت یہ ہے کہ ماہوی مفاہیم یعنی ماہیت جو ہے، جو مفاہیم ماہوی ہیں یعنی معقولات اولا ہیں، وہ اشیاء کی ماہیت سے حکایت کرتے ہیں اور اشیاء کے وجودی حدود کو مشخص کرتے ہیں. حد بندی ہے ہر وجود کی، اس کو یہ مشخص کرتے ہیں. یہ خصوصیت سمجھنے کے لیے تھوڑا مجھے ماہیت کے اوپر وقت جو ہے وہ یعنی مطلب جو ہے وہ بیان کرنا پڑے گا تاکہ یہ خصوصیت جو ہے وہ آپ کو سمجھ میں آ جائے. دیکھیں، ماہیت کے بارے میں جو نظریہ پایا جاتا ہے مشہور فلاسفہ کے درمیان، اسلامی فلاسفر کے درمیان، وہ یہ ہے کہ ماہیت حد وجود سے انتزاع ہوتی ہے. جیسا کہ ہم اس کتاب کے مطابق جب ہم فلسفے کی بحثوں میں وارد ہوں گے تو وہاں پر ایک بحث ہم نے تفصیل سے کرنی ہے جو کہ اصالت الوجود اور اعتباریت ماہیت کے بارے میں ہے، کہ درس نمبر 26 اس کتاب کے مطابق جو ہے وہاں یہ شروع ہوگی. جب ہم اس درس میں جائیں گے تو تفصیل سے اس بات کی طرف اشارہ ہوگا کہ ملا صدرہ کے نزدیک اور ملا صدرہ کے بعد جتنے بھی فلاسفر آئے ہیں ان کے نزدیک خارج کو پر کرنے والی جو شے ہے وہ وجود ہے، کہ پچھلے درس میں بھی مختصر سا اشارہ اس کی طرف کیا تھا. وجود نے ہی فقط پر کیا ہے خارج کو، وجود کے علاوہ کوئی بھی چیز خارج میں موجود نہیں ہے. یہ بھی وجود ہے، میرے سامنے جو کتاب پڑی ہے، یہ بھی وجود ہے جو کہ جس کو ہم موبائل کہتے ہیں، میں بھی وجود ہوں، یہ کیمرہ بھی ایک وجود ہے. درست ہے، یہ حقیقت میں فلسفی نگاہ سے کیا ہیں؟ وجود ہیں. درست ہے، اصالت الوجود کے مبنے کے مطابق ہر چیز وجود ہے. بس جب ہر چیز وجود ہے تو پھر ان کے درمیان کوئی نہ کوئی فرق تو ہونا چاہیے، اور ہم بالوجدان اس کو درک بھی کر رہے ہیں کہ مثلاً ایک حقیقت، ایک وجود کو ہم انسان کہتے ہیں، دوسرے وجود کو ہم کتاب کہتے ہیں، تیسرے وجود کو ہم موبائل کہتے ہیں، چوتھے وجود کو ہم کیمرہ کہتے ہیں. ये कौन सी चीज है कि जो क्या इन वजूदात के दरमियान तमायुज का सबब बन रही है? फरमाते हैं कि ये उन वजूदात का महदूद होना इस बात का तायुन करता है कि ये किस किस्म का वजूद है। मसलन हमारी खास हद है, उस हद की वजह से हमें इंसान कहा जाता है। इस वजूद की खास हद है, उस हद की वजह से इसको किताब कहा जाता है। यानी ये वजूद है किताब का। रुस्त है। इसी तरीके से बाकी चीजें उसको मिसालों में तोलानी नहीं करते मतलब को। बस इंसान वजूदात जो हैं वो जुदा हो रहे हैं एक दूसरे से किसके जरिए? हद से। दुरुस्त है। ये जो हद है, इस हद से इंसान का जहन एक मफहूम इंतजा करता है जिसको माहियत कहते हैं। मसलन जब मुझे या आपको देखा जाता है तो फौरन एक मफहूम हमारा जहन इंतजा कर लेता है, इंसान। ये इंसान का जो हमारे जहन में मफहूम आया है ये उस वजूद की हदबंदी की वजह से आया। वो हद, वो उसकी बाउंड्री जो थी उससे इंतजा किया इस जहन ने असालतुल वजूद के मबने के मुताबिक। जी ये इसकी तफसील में अभी नहीं जाऊंगा, हद खारिज में है या नहीं है ये तफसीलात हैं कि इसको बाकी रखते हैं हम जाकर असालतुल वजूद की जब बहस करेंगे। अभी मैं फकत ये इबारत जो इन्होंने और खसूसियत जो इन्होंने बयान की है फकत इसको समझाने के लिए मतालिब बयान कर रहा हूं, ज्यादा जुजियात में नहीं जाएंगे। जी जी मुतसिफ तो वो है आकर, अभी जरा थोड़ा गहराई में जा रहे हैं मतलब को समझने के लिए। खूब, अब ये हद जो है ये हद ये नहीं है कि जो मैं मिसाल दे रहा हूं कि ये किताब एक खास हद रख रही है इससे मफहूम किताब ले रहे हैं, इन मसलन मेरी एक खास हद है उससे एक जो है वो मफहूम इंसान ले रहे हैं, ये जो बाहर की हद नजर आ रही है इससे माहियत जो है वो इंतजा हो रही है, ये फकत जहन को करीब करने के लिए है। हकीकत में जो मुराद है वो वजूदी हद है। मसलन एक वजूद कमालात रखता है, उसके कमाल जहां पर रुक जाते हैं वहां से माहियत इंतजा होती है। मसलन अगर आप एक वजूद देखते हैं कि जिसके अंदर रुश्दो नुमुव नहीं पाया जाता, फकत जगह घेरता है वो, उसके अंदर ना तो रुश्दो नुमुव पाया जाता है ना हरकत उसके अंदर पाई जाती है, उसको कह देते हैं कि ये पत्थर है। दुरुस्त है। क्यों? इसकी हद यहीं तक ही है। लेकिन जब हम आगे चलते हैं तो हम देखते हैं एक वजूद ऐसा है कि जिसके अंदर रुश्दो नुमुव तो पाई जाती है लेकिन इरादे के साथ वो हरकत नहीं कर पाता। अब इसको हम क्या नाम दे देते हैं? नबातात, पौधे। दुरुस्त है। अब ये इसको पौधे क्यों कहा गया, नबातात क्यों कहा जाता है इसको? उसकी वजह ये है कि इसका कमाल फकत इतना है कि ये रुश्दो नुमुव कर सके, और वो वजूद के जो फकत रुश्दो नुमुव कर सके, इरादे से वो मुतहर्रिक ना हो, हरकत ना कर पाए, उसको नबातात कहते हैं। ये नबातात माहियत है उसकी, उसके खास हद से हमने इंतजा किया है। दुरुस्त है। इसी तरीके से जब हम आगे चलते हैं तो हम देखते हैं कि एक वजूद ऐसा है कि जो रुश्दो नुमुव के साथ साथ हरकत भी अपने इरादे से करता है, यानी इरादा रखता है वो, चाहे तो चले चाहे तो ना चले, चाहे तो खाए चाहे तो ना खाए, और बाकी चीजें इरादी है उसका काम, ये कमाल है उसका। इससे ऊपर वो नहीं जा सकता। अब इस हद से हैवान का मफहूम इंतजा होता है, लेकिन जब हम आगे चलते हैं तो हम देखते हैं कि हमारे पास एक ऐसा वजूद है कि जो ना सिर्फ ये कि नुश्तो नमूव करता है, जो ना सिर्फ ये कि इरादी तौर पर हरकत करता है, अमल करता है अपना, बल्कि तफक्कुर भी करता है, कुल्लियात को दर्क करता है, फिक्र करता है। दुरुस्त है, ये कमाल है जो कि जुदा कर रहा है बाकी मौजूदात से इंसान को, और इस कमाल से इंसान का जहन क्या चीजें इंतजार कर रहा है, इंसान, इंसान के मफहूम को। ये माहियत बस कहां से इंतजार हो रही है, हदुल वजूद से, वजूद की एक हद है, कमाली हद। दुरुस्त है, जब मैं वहां जाकर दोबारा इसके ऊपर वजाहत करेंगे कि ये जो खारजी मिसाल दी जाती है कि किताब की खास हद है, मोबाइल की खास हद है, उस हद से हम किताब के मफहूम को निकालते हैं, मोबाइल के मफहूम को निकालते हैं जहन को करीब करने के लिए, हकीकत में जो मतलब इशारा कर दिया है वो मुराद है यहां पर। बस माहियत इंतजा होती है, खारिज में उसका खारिज में अलग से, अलग से कोई मिसदाक नहीं है उसका, और उससे खारिज में फकत वजूद है। असालतुल वजूद के मुताबिक बात कर रहा हूं, असालतुल वजूद के मुताबिक हकीकत फकत वजूद है, यानी खारिज में जो चीज है वो वजूद है फकत, हकीकत की ताबीर नहीं, खारिज में जो कुछ है वो वजूद है, माहियत वजूद से हटकर अलग से कोई अपना मिसदाक नहीं रखती, बल्कि इसी वजूद से माहियत इंतजा होती है, और माहियत जहन में खारिज में वजूद की तरह मौजूद नहीं है। कैसे मौजूद है कि बाद में बात होगी जब सालतुल वजूद में जाएंगे। अभी यहां आपको यह बात समझानी थी कि माहियत जो है वो अशिया की वजूदी हद को मुशख्खस करती है, यह मतलब आपको समझाना था, यह जो इबारत के अंदर यहां इस्तेमाल हुआ है। मेरे ख्याल में मतलब काफी हद तक क्लियर हो गया होगा आपके लिए, इबारत पढ़ते हैं ताकि इस मतलब को हल करने के बाद आगे चलते हैं। दूसरी खसूसियत कि जिसमें मफाहिम माहौवी की खसूसियत बयान की है, कहते हैं कि वीजगी मफाहिम माहौवी के जिनको हमने माकूलात उला कहा है, फर्स्ट इंटेलिजिबल्स मफाहिम माहौवी। अच्छा, मफाहिम माहौवी का इंग्लिश तर्जमा जो मैंने देखा है वो वटिश कंसेप्ट है। अच्छा, ये माहियत के बारे में जाकर एक और बात भी करनी है कि जो मैं यहां पे असल में अगर मैं यहां बयान करूं तो वो मतालिब जो है वहां बयान होने हैं, तो यहां जरूरत नहीं है। माहियत को माहियत क्यों कहते हैं, वो इस वजह से कहते हैं चूंकि अरबी में जब किसी की माहियत के बारे में यानी जात के बारे में सवाल किया जाता है तो मा हुआ से ताबीर करते हैं, यानी पूछा जाता है मा हुआ, जब मा हुआ कहते हैं ना तो उसके बारे तो फिर जवाब में जात का जवाब दिया जाता है, किसी और चीज का जवाब नहीं दिया जाता। कहते हैं मा हुआ, कहते हैं इंसान, मा हुआ किताब, इससे ज्यादा कोई जवाब नहीं दिया जाता। तो इस मा हुआ के जवाब में जो चीज वाकई होती है उसको फिर माहियत कहा जाने लगा, क्योंकि मा हुआ, इसको मा हुआ को बना दिया क्या, माहियत। अब माहियत चूंकि मा हुआ के जवाब में वाक होती है, इसको तर्जमा करने वाले ने क्या तर्जमा किया, वटिश कंसेप्ट, कि वट क्या है, जारी बात है अरबी के अंदर तो अलग अलग सवाल हैं, जात से सवाल करना है अलग है, वजूद से सवाल करना है अलग है, इल्लत के बारे में सवाल करना अलग लफ्ज है उसके लिए, लेकिन इंग्लिश में तो ये ताबीरें नहीं है ना, उर्दू में ये ताबीरें अलग अलग मौजूद हैं आकर, तो उसने तर्जमा करने के लिए यहां क्या किया है, वटिश कंसेप्ट्स कहा गया है। लेकिन माहियत की जो सही ताबीर है इंग्लिश के अंदर उसको कहते हैं क्यूरिटी, क्यूरिटी, क्यूरिटी यानी माहियत। कि ये सारी बातें अर्ज किया गया असालतुल वजूद में करने वाली बातें हैं, ये चूंकि यहां पर अब इसका तज़करा आ गया मुझे यहां बयान करने की जरूरत का एहसास हुआ कि बयान कर दूं यहां पे। कहते हैं वीजगी माहौवी मफाहिम माहौवी इन अस्त के अज माहियत अशिया हिकायत में खुनत, مفاہیم ماہوی ان مفاہیم کو کہتے ہیں، ان کی خصوصیت یہ ہے کہ وہ اشیاء کی ماہیت سے حکایت کرتے ہیں. مطلب میرے ذہن میں جو انسان کا مفہوم ہے وہ انسان کی جو ماہیت ہے اس سے حکایت کر رہے ہیں. وحدود وجودی انہارا مشخص می سازند، اور یہ مفہوم ان اشیاء کی حدود، وجودی حدود کو، وجودی حد بندی کو جو ہے مشخص کرتے ہیں. کیوں وجود حد بندی کو جو ہے وہ معین کرتے ہیں؟ اس کی وجہ یہ ہے کہ ماہیت انتزاع ہوتی ہے، ماہیت جو ذہن میں آتی ہے کس کے سبب آتی ہے؟ خارجی حد کی وجہ سے آتی ہے، وجودی حد کی وجہ سے آتی ہے، انتزاع کرتا ہے ذہن اس کو. تو لہذا ماہیات اور مفاہیم ماہوی جو ہیں وہ اشیاء کی وجودی حد کو مشخص کرتے ہیں کہ یہ اس کی حد یہیں تک ہے، یہ انسان ہے کیونکہ، اور یہ نباتات ہے، یہ کتاب ہے، یہ موبائل ہے. یہ آپ کو کون بتا رہا ہے؟ مفاہیم ماہوی. وب منزل ہے قالب ہے، یہ خالی برائے موجودات ہستن. چونکہ ماہیت فقط حد سے جو ہے وہ حکایت کرتی ہے، لہذا اس کو کہا گیا ہے کہ یہ کیا ہیں؟ ایسے قالب ہیں جو خالی ہیں. کیوں؟ ماہیت نے فقط حد دکھانی ہے، حد کے اندر جو کوئی چیز ہے یہ چیز نہیں دکھانی. کیوں؟ یہ چیز وجود نے دکھانی ہے، مفہوم وجود اس سے حکایت کرتا ہے. ماہیت کس سے حکایت کرے گا؟ یہ حد جو ہے. درست ہے؟ یا مثال کے طور پہ عرض کر رہا ہوں، میں نے کہا کہ ذہن کو قریب کرنے کے لیے ماہیت اس حد سے حکایت کرتی ہے، حد بندی سے، یہ جو حد ہے اس سے حکایت کرتی ہے. اور مفہوم وجود جو ہے چونکہ یہ حقیقت میں وجود ہے تو مفہوم وجود اس پورے وجود سے حکایت کرتا ہے. تو لہٰذا یہاں پہ تعبیر اس لیے اپنے مبنے کے تحت چونکہ آیت اللہ مصباح حفظہ اللہ چل رہے ہیں تو لہٰذا یہاں یہ تعبیریں لے کر آتے ہیں. کیا ہے؟ کہ بے منزلہ قالبہ، یہ خالی برائے موجودات ہستند، مفاہیم ماہوی جو ہیں وہ موجودات کے لیے خالی قالب کی طرح ہیں. درست ہے؟ و از این روی می توان آنها را به قالب ہے، یہ مفہومی تعریف کرد. ان کی تعریف بھی جو ہم یہ کہیں مفاہیم ماہوی یعنی جو مفہومی قالب ہیں، سانچہ ہے. قالب کیا ہے؟ مثلا سانچہ. آپ دیکھیں سانچے میں، سانچے کو کیوں استعمال کیا جاتا ہے؟ خام مٹی اگر آپ ڈال دیں سانچے کے اندر تو آپ جب وہ مٹی باہر نکل کے آتی ہے آپ کہتے ہیں یہ اینٹ ہے. پہلے آپ اس کو کیا کہہ رہے تھے؟ مٹی. آپ اس کو کیا کہہ رہے ہیں؟ اینٹ. کیا فرق کیا ہے؟ مٹی تو وہی ہے، فقط فرق یہ ہے کہ پہلے سانچے سے پہلے تھی، اب وہ سانچے سے گزر کے آئی ہے. تو آپ جواب دیں گے پہلے مٹی بغیر حد کے تھی، ابھی اس کو ایک خاص حد لگ گئی ہے اور اس حد کو ہم اینٹ کہتے ہیں. بات واضح ہوئی ہے؟ اور عرض کر رہا ہوں کہ یہ مثالیں ذہن کو قریب کرنے کے لیے ہیں. یہ نہیں سمجھنا کہ وجود ماہیت جو ہے وہ اس طریقے سے، کہ تفصیل انشاءاللہ اس کی میں بعد میں بیان کروں گا. بس واضح ہوئی ہے؟ بس یہ قالب مفہومی سمجھانا تھا کہ مفاہیم ماہوی جو ہیں مفہومی قالب و سانچے ہیں. درست ہے؟ اور وجود اس سانچوں میں آتا ہے، ایک نام پیدا کر لیتا ہے. اگر مفہوم انسان کے سانچے میں آئے گا تو یہ ماہیت انسان بن جائے گا. اگر یہ مفہوم کتاب کے سانچے میں آئے گا اس کو کتاب کہیں گے. ہم کہیں گے یہ وجود ہے جو کہ کتاب ہے، یہ وجود ہے جو کہ انسان ہے، یہ وجود ہے جو کہ کیمرہ ہے، یہ وجود ہے جو کہ دیوار ہے. یہ دیوار کیمرہ کیوں کہہ رہے ہیں ہم اس کو؟ اس سانچے کی وجہ سے، اس حد کی وجہ سے جو سانچے میں آ کر اس کو حد لگ گئی ہے، اور اس حد سے بھی ماہیت جو ہے وہ انتزاع ہو رہی ہے. کلیئر ہوا مطلب؟ یہ بھی الگ بحث ہے آ کر، کہ ہم جا کر تشکیق کی بحث پڑھیں گے اور جا کر کہ وجودات جو ہیں وہ آیا متباین ہیں آپس میں یا مشکک ہیں، یہ فلسفے کے ساتھ مربوط بحث ہے. ابھی اس میں جانے نہیں چاہتے، مشوش ہو جائیں گے آپ بھی اور سننے والے بھی. تو ابھی ہم فقط جو ہے وہ چلتے ہیں، ہم نے فقط یہ سمجھنا ہے، یہ عبارت کہنا کہہ جاتی ہے مفاہیم ماہوی کی خصوصیت کیا ہے. مفاہیم ماہوی کی خصوصیت یہ ہے کہ یہ ماہیت سے حکایت کرتے ہیں، وجودی اشیاء کے وجودی حد بندی کو معین و مشخص کرتے ہیں آ کر. اور ان کو ہم کیا کہہ سکتے ہیں؟ یہ کہہ سکتے ہیں کہ یہ مفہومی قالب و سانچے ہیں. درست ہے؟ मेरे ख्याल में इससे ज़्यादा अब गुंजाइश नहीं है, काफ़ी है इतना। तीसरे नुक्ते में आकर फिर मफाहिम फलसफी की खसूसियत बयान करते हैं कि पिछले दर्स में उसकी तरफ इशारा हो गया है, वो ये था कि मफाहिम फलसफी बगैर मुकायसे के हासिल नहीं हो सकते। यानी आप अगर तनहा आग को देखेंगे, मुलाहजा करेंगे, और फिर तनहा अलग से हरारत को मुलाहजा करेंगे जाकर, तो मफहूम फलसफी आपके पास नहीं आएगा। आप क्या करेंगे, इन दो मफहूम, इन दो वाकईयतों को देखेंगे, मुलाहजा करेंगे, आग और हरारत, फिर आप ये तहलील करेगी आपकी अकल। क्या अकल ये तहलील करेगी कि जहां भी हम इस आग को देखते हैं हमें इसके मुतल्लिक जो हरारत है वो मिल जाती है। इसका मतलब ये है कि ये वजूद जो कि आग है ये तासीर रखता है इस वजूद में जो कि हरारत है, दुरुस्त है? तो ये यहां पर तवक्कुफ पाया जाता है, मतलब आग का वजूद पहले होगा फिर हरारत होगी और हरारत का होना हतमी है इसके साथ। जब अक्ल इन चीजों को तहलील कर रही होगी तो तहलील करके फिर ये नतीजा दे देती है अक्ल कि आग इल्लत है हरारत की। अगर ये तहलील मौजूद ना हो अकली, अगर ये मुकायसा मौजूद ना हो खारिज में, तो कभी भी आपको फलसफी मफाहिम हासिल नहीं हो सकते। और एक और खसूसियत जो यहां पर बयान करते हैं वो ये कि मफाहिम फलसफी वजूद से हिकायत करते हैं, यानी ये अहकाम हैं वजूद के, हालात हैं वजूद के। मफाहिम माहवी ऐसे नहीं थे, माहवी मफाहिम फकत कालिब व सांचे थे और हद मुशखस कर रहे थे, अहकामुल वजूद नहीं थे वो, दुरुस्त है? लेकिन मफाहिम फलसफी जो हैं वो वजूद के अहकाम शुमार होते हैं। ये एक मतलब जो है वो इन्होंने यहां पर बयान किया। इबारत देखें, फरमाते हैं कि वीजगी मफाहिम फलसफी इनस्त के बेदून मुकायसात व तहलीलहा ये अकली बेदस्त नमी आयत, के मफाहिम फलसफी जो हैं वो अकली तहलील और मुकायसे के बगैर हासिल हो ही नहीं सकते। वह हंगामी के बर मौजूदात हामल मी गर्दंद अज अनहा वजूद अनहा हिकायत मी कुनंद। जब ये क्या करते हैं, मौजूदात पर हमल होते हैं, खारजी मौजूदात पर हमल होते हैं, मतलब कहते हैं आग इल्लत है, हरारत मालूल है, किताब वाहिद है, खुदा वाजिब है, मा सिवल्लाह मुमकिन है, ये जो हमल हो रहा है ये क्या कर रहे हैं, वजूद के क्या है अहकाम को बयान कर रहे हैं, ना हुदूद मा हुविये आनहा हद बयान नहीं कर रहे बल्कि अहकाम बयान कर रहे हैं। ये अहकामुल वजूद हैं, वजूद के अहकाम हैं, ना कि वजूद के हुदूद हैं, हद हैं। मसलन मफहूम इल्लत के बर आतिश इतलाक में गर्दद हीच गा माहियत खास से आनरा मुशखस नमी साजद। जब हम कहते हैं कि आग इल्लत है, इल्लत इतलाक हो रही होती है, इल्लत हमल हो रही होती है खारिज में आग के ऊपर, तो उस वक्त यह नहीं कहा जा रहा होता कि आग किस जात का वजूद है, ये माहियत कौन सी रखता है, इल्लत के जरिए आप मुशख्खस नहीं कर रहे होते। यानी आप जब कहते हैं कि आग इल्लत है तो उसकी जात नहीं बयान कर रहे आप उसकी, दुरुस्त है? माहियत यानी जात, यानी जो हद से इंतजा हो रही है, बल्कि आज नहवे ये राबतये आन बहरारत के राबतये तासीर असिकायत मी कुनंद, बल्कि मफहूम फलसफी इल्लत ये आकर आग और हरारत के दरमियान जो राबिता पाया जाता है उसकी कैफियत को बयान कर रही है, कर रहा है मफहूम इल्लत जो है, मफहूम इल्लत ये कह रहा है आकर
کہ آگ اور حرارت کے درمیان جو رابطہ ہے وہ تأثیر و تأثر کا ہے، آگ تأثیر کرتی ہے، اس کا نتیجے میں حرارت وجود میں آتی ہے، ان کے درمیان رابطہ اس قسم کا ہے. رواب دو موجودات کے درمیان یا متعدد موجودات کے درمیان روابط جو پائے جاتے ہیں، رابطے جو پائے جاتے ہیں، اس کی کیفیت کا بیان کون کرتا ہے؟ مفہوم فلسفی. اگر علت کہیں گے آپ فوراً سمجھ جائیں گے کہ ان کے درمیان کیا رابطہ ہے. رابطے کے بین اشیاء دیگر ہم وجود دارد، اور یہ رابطہ ایسا ہے کہ جو باقی اشیاء میں پایا جاتا ہے. یعنی آگ اگر علت ہے حرارت کی تو آپ یہ بھی کہہ سکتے ہیں کہ پانی علت ہے پیاس بجھانے کی. تو یہ رابطہ اگر ماہیت کو بیان کر رہا ہوتا مفہوم فلسفی تو پھر ایک ہی مورد میں ہوتا، لیکن یہاں تو ہر جگہ پہ ہے، انسان میں بھی ہے، آگ میں بھی ہے، پانی میں بھی ہے، ہر چیز میں علت 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 آپ کہہ سکتے ہیں آ کر. لیکن مفہوم ماہوی کیا ہے؟ فقط ایک نوع کو شامل ہے. آپ فقط انسان کے بارے میں انسان کی بات کر سکتے ہیں، کتاب کے بارے میں آپ بات نہیں کر سکتے انسان والی. لیکن علت ایسی نہیں ہے، علت انسان کے مورد میں بھی ہے، غیر انسان کے مورد میں بھی ہے. یہ ایک خصوصیت تھی کہ جو انہوں نے یہاں پر بیان کی ہے، کہ تھوڑی تفصیل کی ضرورت ہے، مزید مطالب رہتے ہیں ابھی، کہ انشاءاللہ اس کو پھر بعد میں دیکھتے ہیں، چونکہ آج وقت کم ہے ہمارے پاس، اس بحث کو یہیں پہ روکتے ہیں. انشاءاللہ کل اس بحث کو تکمیل کر دیں گے جو باقی خصوصیات بیان کرنا رہ گئی ہے. وصلی اللہ علی محمد وآل محمد.